यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीहरूको जिम्मेवारी थप। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिशमा संवैधानिक आयोगमा पदाधिकारीहरू नियुक्त। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सर्वोच्च अदालतमा आज पनि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस। नेपालमा आज थप 2518 जना कोरोना संक्रमण मुक्त, 2474 जनामा संक्रमण पुष्टि, 24 संक्रमितको मृत्यु र फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्विनोको 61 वर्षको उमेरमा निधन। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरूको जिम्मेवारी थप गर्नुभएको छ। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने आफैसँग राख्नु भएको छ। प्रधानमन्त्री ओलीले उप प्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ। यसै गरी मन्त्री वसन्त कुमार नेमवाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी भौतिक पूर्वाधार तथा यातायात, संचार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ भने मन्त्री लीलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि गर्नुभएको मन्त्री परिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि साबिकका मन्त्रीहरूलाई जिम्मेवारी थप गर्नुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा विभिन्न निकायहरूमा 20 जनालाई नियुक्त गरिएको जनाइएको छ। राष्ट्रपतिले लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा डाक्टर हरिप्रसाद पौडेल र डाक्टर सुमित्रा श्रेष्ठलाई नियुक्त गर्नुभएको छ। यसै गरी निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा गरी 20 पदाधिकारी नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसरी सिफारिश पदाधिकारीहरूको संसदीय सुनवाई हुने संवैधानिक व्यवस्था रहेको छ, तर संसद नभएको अवस्थामा सिफारिश भएको 45 दिन पुगेपछि नियुक्त गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार आज राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्नुभएको हो। राष्ट्रिय पुननिर्माण प्राधिकरणले हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीड़ितहरूलाई कार्तिक मसान्तसम्मको समय सीमा दिने भएको छ। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको समितिको 19 बैठकले यस्तो निर्णय गरेको हो। कोविड 19 को महामारी लगायतका कतिपय कारणले पीड़ितले दोस्रो र तेस्रो किस्ता नलिइसकेको कारण समय सीमा बढ़ाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ। यसका साथै पुननिर्माणका बाँकी कामहरू पनि आगामी आर्थिक वर्ष 2078-79 पहिलो चौमासिकभित्र सम्पन्न गर्ने भएको छ। बैठकले नेपालको पुननिर्माण सम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंगिर 21 गतेदेखि 23 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति अहिले कसरी कहिले आइलाग्छ भन्ने कुरा मानवको अधीनमा नभएको बताउनुहुँदै त्यसबाट मानवीय र भौतिक क्षति रोक्न तयारी मात्र गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले जमीन, हावापानी, आगोजन्य विपत्तिको सामना गर्न अलग अलग किसिमले तयारी गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको 8 अधिवेशन यही असार 17 गतेका लागि आह्वान गर्नुभएको छ। उहाँले नेपालको संविधानको धारा 93 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपरान्ह 4 बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिनिधि सभा विघटन सम्बन्धमा परेको रिटमा भइरहेको सुनवाईमा आज पनि रिट निवेदक पक्षकै कानून व्यवसायीहरूको बहस जारी रह्यो। प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा संवैधानिक इजलासले बुधबारदेखि निरन्तर सुनवाई गरिरहेको छ। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा सहित न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवड़ा र आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा जारी सुनवाईमा आज दोस्रो दिन पनि रिट निवेदक पक्षका कानून व्यवसायीहरूले बहस गर्नुभयो। प्रतिनिधि सभा विघटन सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले रिट निवेदक पक्षलाई शुरूआती बहसका लागि 12 घण्टा र पछि जवाफी बहसका लागि 3 घण्टा सहित 15 घण्टाको समय तोकिदिएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा 30 रिट निवेदन परेका छन्। तीमध्ये कांग्रेस सभापति देउवा सहित 146 सांसदले दिएको रिट निवेदनमा सुनवाई भइरहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनु भएको छ। विपक्षी गठबन्धनले आज आयोजना गरेको विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले प्रतिनिधि सभाका बहुमत 149 सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार आफूहरूले प्रधानमन्त्रीका लागि दावीसहित पेश गरेको आवेदन अस्वीकार गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको टिप्पणी गर्नुभयो। त्यस अवसरमा सभापति देउवाले राष्ट्रिय हितको संरक्षण, संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ 5 राजनीतिक दलको संयुक्त मोर्चा बनेको जानकारी दिनुभयो। सभापति देउवाले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरि राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई आफूहरूले साझा गन्तव्यका रूपमा लिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। देशभरबाट गएको 24 घण्टामा थप 2518 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै अहिलेसम्म 570,958 जना कोरोना संक्रमण मुक्त भएका छन्। आजै कोरोना भाइरसका 2474 जना संक्रमित थपिएका छन्। 7,235 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,577 जना तथा 4,997 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 897 जना गरी जम्मा 2474 जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 90.7% रहेको मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमणबाट थप 24 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,918 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन WHOले कोरोना भाइरस विरूद्धको पहिलो मात्रा कोविशील्ड खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै प्रभावकारी हुन्छ भन्ने धारणा पुष्टि नभएको बताएको छ। डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा डब्ल्यूएचओले यस किसिमको कुनै पनि सूचना जारी नगरेको र त्यस्ता कुरा झूठो भएको बताउँदै त्यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरेको छ। डब्ल्यूएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारेमा सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ। विज्ञप्तिमा यस विषयमा विभिन्न किसिमका खोप लगाउन मिल्छ कि मिल्दैन भन्नेमा ठोस निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ। इलामका दुग्ध उत्पादक किसानहरू दुग्ध विकास संस्थानबाट 4 महिनादेखि भुक्तानी नपाउँदा समस्यामा परेका छन्। दुग्ध विकास संस्थान विराटनगरले इलामबाट दैनिक 25,000 लिटर दूध संकलन गर्दै आएको छ। निषेधाज्ञाका कारण दूध र दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएकाले समयमै किसानलाई भुक्तानी दिन नसकेको संस्थानले जनाएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
इलामका दूध उत्पादक किसानले बिक्री गरेको दूधको मूल्य नियमित नपाउँदा समस्या भएको बताएका छन्। दुग्ध विकास संस्थान विराटनगरले नियमित भुक्तानी नदिँदा कोरोना कहरका बेला झन समस्या भएको किसान बताउँछन्। नियमित रूपमा महिना दिनमा दूध बिक्रीबाट आएको पैसा हातमा नआउँदा ऋण काटेर घर चलाउनु परेको इलाम नगरपालिका पाँचका गाई पालक किसान चन्द्र घिमिरे बताउनुहुन्छ। गाई पालनबाटै गुजारा चलाउने परिवार सबैभन्दा बढी मारमा परेका छन्। चार महिनादेखि भुक्तानी नपाउँदा गाईबस्तुलाई भुसपिठो किनेर खुवाउनु पर्ने हुँदा दोहोरो मारमा परेको गाई पालक किसान बताउँछन्। कोरोना महामारीका बेला गुजारा चलाउन समस्या भएको भन्दै समयमा भुक्तानी गर्न राष्ट्रिय कृषक समूह महासंघले सरकारसँग पाँच बुँदे माग अघि सारेको छ। दूध बेचेरै घर चलाउनु पर्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको भन्दै तत्काल समाधान गर्नुपर्ने राष्ट्रिय कृषक समूह महासंघका जिल्ला अध्यक्ष विष्णु प्रसाद दुलालको भनाइ छ।
नेपाल सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानले समयमा किसानलाई चाहिँ भुक्तानी गर्न नसक्दा ठूलो मार पर्छ।
दुग्ध विकास संस्थान विराटनगरले किसानको फागुन चैत वैशाख र जेठ महिनामा बिक्री गरेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ। संस्थानले इलामको सात संकलन स्थानबाट दैनिक 25,000 लिटर बढी दूध संकलन गरी विराटनगर पुर्याउँछ। संकलित दूध र दूधको परिकार 25% मात्रै बिक्री हुने गरेको र बाँकी स्टक राख्नु परेको संस्थानले जनाएको छ। कोरोना संक्रमणको कारण निषेधाज्ञामा बिक्री कम भएकोले भुक्तानीमा समस्या भएको दूध वितरण आयोजना विराटनगरका प्रमुख गणेश यादवले बताउनुभयो।
यसको कारणले चाहिँ तपाईँको मार्केट घटेको होइन, उत्पादन अब जस्ताको त्यस्तै मार्केट नभएपछि चाहिँ तपाईँको अहिले बढी पाउडर बन्ने मक्खन बन्ने र चाहिँ तपाईँको 100 रुपियाँको चाहिँ तपाईँको स्टक भएको छ। स्टक धेरै भएर चाहिँ तपाईँको भुक्तानीमा अलि ढिलाइ भएको।
यसअघि संस्थानले 15-20 दिनमा दूधको मूल्य भुक्तान गरिरहेको थियो। अघिल्लो वर्ष लकडाउन भएदेखि यता भुक्तानी नियमित हुन नसकिरहेको किसान बताउँछन्। सरकारले किसानको समस्या तत्काल समाधान गर्नुपर्ने किसानहरूको माग छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
देशका सबै स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार 10 गतेभित्र आगामी वर्षको नीति कार्यक्रम र बजेट आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति कार्यक्रम र बजेट असार 10 गतेभित्र पेश गर्न आग्रह गरिसकेको छ। संघीय सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र सबै स्थानीय सरकारले असार 10 गतेभित्र आगामी वर्षको नीति कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। मनसून शुरू भएसँगै सुदूरपश्चिम प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणका लागि विपद पूर्व तयारी कार्यलाई तीव्रता दिएको छ। बाढ़ी, पहिरो र डुवान जस्ता विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकारी योजना बनाएर कार्यान्वयन अघि बढ़ाइएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद परिषद समिति मार्फत प्रदेश सरकारले बाढ़ी, पहिरो, डुबान जस्ता विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न भनेर पूर्व तयारी कार्यलाई अघि बढ़ाएको छ। प्रदेश विपद परिषद समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चुडामणि पौडेल विपद व्यवस्थापन कार्य सञ्चालनका लागि तत्काल मनसून पूर्व तयारी तथा प्रतिकार योजना बनाएर कार्यान्वयनमा लगिएको बताउनुहुन्छ।
तत्काल चाहिँ मनसून पूर्व तयारी तथा प्रतिकार योजना पनि हामीले बनाएर कार्यान्वयनमा ल्याइसकेको छ। सोही अनुसार चाहिँ सबै स्थानीय सरकारहरूले पनि त्यही अनुसार योजना बनाएर फंक्सनमा गइसकेको छ।
विपद जोखिम न्यूनीकरण पूर्व तयारी कार्य अन्तर्गत प्रदेशका 9 जिल्लाका सुरक्षा अधिकारीसँग बैठक गरी पूर्व तयारी अवस्थाका बारे जानकारी लिनुका साथै त्यसका लागि आवश्यक सामग्री सहित सुरक्षा कर्मीलाई पलट राखिएको सरकारी अधिकारीको भनाइ छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चुडामणि पौडेल
सबै निकायहरूलाई हामी समन्यात्मक प्रक्रियाबाट परिचालन गर्न भनेर निर्देशन पनि गरिसकेको छ। सुरक्षा कर्मीहरू अलर्ट भएर रहेको अवस्था चाहिँ छ।
विपद पूर्व तयारी तथा प्रतिकार योजनालाई कार्यान्वयनको चरणमा अघि बढाएका स्थानीय तहले समेत विपद जोखिम कम गर्न भनेरै विपद मैत्री कार्य योजनामा जोड़ दिएको देखिन्छ। धनगढ़ी उपमहानगरपालिका कार्यालयका इन्जिनियर दाताराम जोशी
विपदलाई न्यूनीकरण गर्ने भनेर विकास निर्माण गर्दाखेरि जनसहभागिता श्रमदान हुने भनेर चाहिँ हामीले निर्णय पनि गरेका छौँ।
विपद व्यवस्थापन क्षेत्रका विज्ञ रामचन्द्र नेउपाने सबै खाले विपदबाट सुरक्षित रहन पूर्व तयारी कार्य महत्वपूर्ण एवं प्रभावकारी हुन सक्ने बताउनुहुन्छ।
पूर्व सूचना प्रणालीको कुरा तत्कालै गर्नुपर्छ, त्यस पछाडि पूर्व तयारीका कामहरू प्रभावकारी हुन सक्छ।
विपद जोखिम न्यूनीकरणका लागि थालिएको पूर्व तयारी कार्यमा सरकारवाला निकाय सबैले हातेमालो गरी अघि बढ्न जरुरी देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो आक्विनोको 61 वर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका अक्विनो सन् 2010 देखि 2016सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो। अर्थशास्त्री समेत रहनुभएका अक्विनोले सन् 1998 राजनीतिमा आउनु अघि चीनीको व्यापार गर्नुहुन्थ्यो। सन् 2007 सिनेटमा निर्वाचित हुनु अघि उहाँ 3 पटक प्रतिनिधि सभाको सदस्य चुनिनु भएको थियो। फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो निनोय अक्विनो र पूर्व राष्ट्रपति कोराजोन अक्विनोका छोरा हुनुहुन्थ्यो। फिलिपिन्सका पूर्व तानाशाह फर्डिनाण्ड मार्कोसको शासनप्रति विमति राख्नुहुने उहाँका बुबाको संयुक्त राज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कने क्रममा सन् 1983 हत्या गरिएको थियो। फिलिपिन्स वायुसेवा पीएएफको एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा S-70i ब्ल्याक हक कलसाइनको हेलिकप्टरमा 3 पाइलट र अरू 3 जना सैनिक सवार थिए। तारलाक प्रान्तको कपास शहर स्थित हवाई अखडाबाट तालिमका लागि हिजो राति 10 बजेतिर उड़ेको विमान केही क्षणमा नै दुर्घटनाग्रस्त भएको थियो। भारतमा हाल जारी COVID-19 दोस्रो लहर घट्दो क्रममा देखिए पनि जनस्वास्थ्यविदहरूले तेस्रो लहर आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। पछिल्लो समयमा भारतमा संक्रमितको दर घट्दै गएपछि त्यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरूलाई केही खुकुलो बनाएको छ। भारतमा हालसम्म संक्रमितको संख्या 3 करोड़ नागेको छ भने मृतकको संख्या झण्डै 4 लाख पुगेको छ। भारतमा यसै वर्षको जनवरी 16 कोरोना विरूद्धको खोप लगाउने अभियान संचालनमा आएको थियो, जस अनुसार देशव्यापी रूपमा 29 करोड़ 40 लाख मानिसलाई पहिलो मात्रा खोप दिएको छ। अब आर्थिक समाचार।
मुलुकको प्रमुख भन्सार नाका वीरगंजबाट चालू आर्थिक वर्ष 2077-78 11 महिनामा 44 अर्ब रूपियाँ भन्दा बढ़ीको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। चालू आर्थिक वर्षको साउनदेखि जेठसम्ममा 44 अर्ब 24 करोड़ रूपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निकासी भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। वीरगंज नाकाबाट चालू आर्थिक वर्षको 11 महिनामा सबैभन्दा बढ़ी भटमासको प्रशोधित खाने तेल मात्र 28 अर्ब 56 करोड़ रूपियाँ भन्दा बढ़ीको भारत निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो। COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको अवधिमा उपभोक्ता हित विपरीतका गतिविधि गरी ठगी गर्ने 120 व्यवसायी फर्मलाई कार्यवाही गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सो अवधिमा 243 व्यापारिक फर्मको अनुगमन गरी उपभोक्ता संरक्षण ऐन 2075 मापदण्ड विपरीत कारोबार गरी उपभोक्ता ठगी गर्ने 120 व्यवसायीलाई कार्यवाही गरेको जनाएको छ। विभागले ठगी गर्ने व्यवसायी र फर्मलाई कार्यवाही गरी 16,81,000 रूपियाँ जरिवाना समेत गरेको छ। विभागका अनुसार कार्यवाही पर्नेमा अधिकांश खाद्यान्न पसल र फार्मेसी तथा औषधि पसल रहेका छन्। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्री ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ। बोर्डले हाल 5% रहेको यस्तो सीमालाई घटाएर 2% झारेको हो। अब प्री ओपन सेसनमा शेयर मूल्य 2% तलमाथि मात्रै कारोबार हुनेछ। बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा अस्वाभाविक उतार चढ़ावलाई व्यवस्थित गर्न सो सीमालाई घटाइएको जनाएको छ। साताको अन्तिम दिन बिहिबार शेयर बजारको कारोबार रकम र सूचक दुवै ओह्रालो लागेको छ। बिहिबार शेयर कारोबार सूचक नेप्से 16 अङ्कले घटेर 2843 बिन्दुमा झर्दा कारोबार रकम पनि 7 अर्ब रूपियाँमा सीमित भएको छ। पछिल्लो 1.5 महिनाको अवधिको तुलनामा बिहिबारको कारोबार रकम सबैभन्दा कम हो। यसअघि गत वैशाख अन्तिम सातातिर दैनिक कारोबार रकम 4-6 अर्ब रूपियाँमा सीमित भएको थियो। त्यसपछि दैनिक 20 अर्ब रूपियाँसम्म पुगेको कारोबार रकम खस्किँदै 7 अर्ब रूपियाँमा सीमित भएको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
पीएफसी महिला एसिया कप छनौट नेपालको समूहमा फिलिपिन्स र हङकङ परेका छन्। समूह एफमा रहेको नेपालसँग फिलिपिन्स र हङकङ परेका हुन्। समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमेन्स एसिया कप छनौट हुनेछ। प्रतियोगिता जनवरी 20 फेब्रुअरी 6 सञ्चालन हुने तय भएको छ। एएफसीले हाललाई छनौटको प्रारम्भिक मिति 13-25 सेप्टेम्बर तोकिएको छ। छनौटमा सहभागी हुने टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ। स्वाभाविक विजेता जापान सन् 2018 उपविजेता अस्ट्रेलिया र तेस्रो स्थानको चीनसहित आयोजक भारत प्रतियोगिता छनौट भइसकेका छन्। समूह एमा चाइनिज ताइपिन, बहराइन, तुर्किस्तान र लाओस छन्। समूह बीमा भियतनाम, ताजिकिस्तान, मालदिव्स र अफगानिस्तान छन्। समूह सीमा उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेसिया रहेका छन्। समूह डीमा म्यानमार, युए, ग्वाम र लेबनान समावेश छन्। समूह ईमा दक्षिण कोरिया, उज्बेकिस्तान र मंगोलिया तथा समूह एफमा फिलिपिन्स, हङकङ र नेपाल समावेश छन्। एसियाका 28 देश प्रतियोगिताको ड्रमा समावेश थिए। 4 समूहमा 4 देश र बाँकी 4 समूहमा 3 देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो। आईसीसी विश्वकप छनौट लिग 2 अन्तर्गत नेपाल, स्कल्यान्ड र नामिबिया बीचको त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित भएको छ। कोविड 19 कारण स्पेनमा तय भएको सिरिज 2022 जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो। क्यानका सचिव अशोकनाथ प्याकुरले कोविडको प्रभावका कारण स्पेनमा हुने तय भएको सिरिज स्थगित भएको जनाएका छन्। सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत शुरू गरेको थियो। बन्द प्रशिक्षणका लागि क्यानले 20 खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। लिग 2 अन्तर्गत नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग 4 खेल खेलिसकेको छ। लिगमा नेपालले 4 खेलमा 4 अङ्क जोडेको छ। नेपाल 6 स्थानमा रहेको छ। ओमन 10 खेलमा 16 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। 12 खेलमा 12 अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही प्राय सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती, गण्डकी र लुम्बिनीका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 4.1 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 31.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस, वर्षा 22.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.2 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रीहरूको जिम्मेवारी थप। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिशमा संवैधानिक आयोगमा पदाधिकारीहरू नियुक्त। प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सर्वोच्च अदालतमा आज पनि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस। नेपालमा आज थप 2518 जना कोरोना संक्रमण मुक्त, 2474 जनामा संक्रमण पुष्टि, 24 संक्रमितको मृत्यु। र फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्विनोको 61 वर्षको उमेरमा निधन। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।